नमस्कार, अन्तर संवादबाट म प्रवीण पोखरेल। विभिन्न विषय र सन्दर्भमा हामी यो समयमा सम्बन्धित व्यक्तिहरूसँग प्रत्यक्ष कुराकानी गर्ने गर्छौं। जलवायु परिवर्तनको मुद्दा उठाउन आगामी जेठ 2, 3 र 4 सगरमाथा संवाद आयोजना हुने भएको छ। यति बेला सरकार यसको तयारीमा जुटेको छ। सगरमाथा संवादको पहिलो संस्करण पर्वतीय मुलुकहरूले सामना गरिरहेको जलवायु परिवर्तनको प्रश्नसँग केन्द्रित हुने प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनु भएको छ। संयुक्त राष्ट्रसंघले पनि सन् 2025 अन्तर्राष्ट्रिय हिमनदी संरक्षण वर्षका रूपमा मनाउँदैछ। सगरमाथा संवादको उद्देश्य र तयारी कस्तो छ? अर्कोतर्फ यसपटक हिउँदको समयमा वर्षा कम हुँदा अथवा हुन नसक्दा वन जंगलमा आगलागीको जोखिम बढ़ी हुने विज्ञहरूले बताएका छन्। यसबाट हुने सम्भावित जोखिम र न्यूनीकरणको तयारीहरू के कस्ता छन्? आज हामी यिनी विषयमा वन तथा वातावरण मन्त्री ऐनबहादुर साईसँग कुराकानी गर्छौ। उहाँ हाम्रो टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। मन्त्रीज्यू, स्वागत छ यहाँलाई कार्यक्रममा।
हजुर,
अब सबैभन्दा पहिले त सगरमाथा संवादबाट यो कुराकानीको शुरूआत गरौं। जेठ 2, 3 र 4 सगरमाथा संवाद गर्ने घोषणा सरकारले गरिसकेको छ र त्यही अनुसारको गृह कार्यमा यति बेला सरकार लागेको छ। अब यो संवाद कसरी हुन्छ यसपटक? अब यो पहिलो संस्करणका प्राथमिकताहरू के कस्तो हुन्छन् र अब सम्बन्धित मन्त्रालय विशेष गरी जलवायु परिवर्तन वातावरणसँग जोडिएर यसलाई अगाडि बढ़ाउन खोजिएको छ, त्यसको नेतृत्व यहाँले गर्दै हुनुहुन्छ। यसको तयारीका सम्बन्धमा र यसको सान्दर्भिकताका सम्बन्धमा अलिकति बताइदिनुहोस् न।
हजुर, धन्यवाद छ यो विषयमा। यहाँले जुन एउटा यसको प्रश्न र यसको गर्ने अवसर दिनुभयो, अब यहाँले अघि भन्नुभयो त्यही सन्दर्भ पारेर हामीले यो सन् 2025 संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय हिमनदी संरक्षण वर्षका रूपमा मनाउने एउटा कार्यक्रम अन्तर्गत हामीले भर्खर अस्ति नै आज 10 गते भयो, अस्ति 8 गते सम्माननीय प्रधानमन्त्रीज्यूबाट प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा नेपालमा कार्यरत अन्तर्राष्ट्रिय कूटनीतिक नियोगहरू, विकास साझेदारहरू र संयुक्त राष्ट्रसंघका प्रतिनिधिको उपस्थितिमा र सम्पूर्ण मन्त्री परिषदका सदस्यहरू, नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू सबैको सहभागितामा सम्माननीय प्रधानमन्त्रीज्यूबाट यसको शुभारम्भ भएको छ र यो र प्रधानमन्त्रीज्यूले आफ्नो यो सगरमाथा संवाद शुभारम्भ र घोषणाको अवसरमा यसका उद्देश्य र यसको आवश्यकताको बारेमा सम्माननीय प्रधानमन्त्रीबाट सबै कुरा प्रश्न पारिसक्नु भएको अवस्था छ र विशेष गरी यहाँले आफ्नो अघि पृष्ठभूमिमा भन्नुभयो जस्तै अहिले नेपालले भोग्नु परेको जलवायु परिवर्तनका असरहरूबाट हामीले जुन परिस्थिति भोग्नु परेको छ त्यो कुराका साथसाथै नेपालले अहिलेसम्म हामीले हासिल गरेका उपलब्धिहरू पनि अन्तर्राष्ट्रिय जगतलाई हामीले जानकारी गराउने र अन्तर्राष्ट्रिय स्तरमा ती कुराहरूको एउटा त्यसको प्रभाव र त्यसको अवस्थालाई हामीले प्रकाश पार्ने उद्देश्यले पनि यो कुराको हामीले आयोजना गरेका छौँ र यसको महत्त्व धेरै छ र यसमा धेरै विषयहरू समावेश हुनेछन् र विशेष गरी अहिले जलवायु परिवर्तनको उच्च जोखिमका कारणले नेपालले भोग्नु परेको अवस्था र त्यस पछिका नेपालले त्यसमा खेल्दै आएको भूमिका र अन्य जस्तै हामीले एउटा आफ्नै हिसाबले गरेको शान्ति प्रक्रियादेखि लिएर नेपालले अब विभिन्न किसिमका उपलब्धिहरू जे जति प्राप्त भएका छन् ती सबै कुरालाई पनि हामीले यो सगरमाथा संवादका माध्यमबाट विश्व समुदायलाई जानकारी गराउने हाम्रो उद्देश्यका साथ हामीले यसको तयारी गरिराख्या।
अब नेपाल जस्ता मुलुकहरूमा जलवायु परिवर्तनको जलवायु परिवर्तनले पार्ने असरहरू नेपाल जस्ता मुलुकहरूले भोगिरहेका समस्यालाई चाहिँ अन्तर्राष्ट्रियकरण गर्ने र यसलाई चाहिँ विश्वव्यापी मुद्दाका रूपमा उठाउनका लागि यो सम्मेलन गर्न लागिएको छ। अब यसअघि अजरबैजानको बाकुमा कोप सम्मेलन भयो, त्यहाँ पनि नेपालले आफ्ना यी विषयहरूमा विषयहरू उठायो। त्यसअघि भएको अर्को सम्मेलनमा पनि नेपालले त्यो विषय उठाएको थियो। त्यसअघि त संयुक्त राष्ट्रसंघका महासचिव पनि नेपाल आएर ती विषयहरू अन्तर्राष्ट्रियकरण गर्न सहयोग पुगेको थियो। तर जुन जसरी यी कुराहरू बाहिर आएका छन्, जसरी चाहिँ अब यो आइसकेपछि नेपाल जस्ता मुलुकहरूले सहयोग पाउनुपर्ने थियो, त्यो पाउन सकिरहेका छैनन्। यसरी हेर्दा आफ्ना विषयहरू उठाए पनि अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण नभएको हो कि? अब यो यसअघिको अजरबैजान बाकु सम्मेलन र अहिले जसरी हामीले गर्न लागिरहेका छौं सगरमाथा संवाद र त्यो विषय उठाउन खोजिरहेका छौं, यसलाई हेर्दा कसरी अन्तर्राष्ट्रिय समुदायमा यसको ध्यान कसरी जान सक्ला? अझै ध्यान नपुगेको हो कि, हामीले उठाउन नसकेको हो कि, किन अन्तर्राष्ट्रिय समुदायको ध्यान यसमा गइरहेको छैन?
हो, पक्कै पनि यहाँले भन्नुभयो जस्तै अब हामीले विभिन्न अब जस्तै यो प्रत्येक वर्ष विभिन्न देशहरूमा अब युएन एफसिसी ट्रिबलसीले अब यसको आयोजना गर्ने गरेको छ र यी कुराहरू जस्तै विगतका प्रत्येक वर्षहरूमा कोपको आयोजना हुँदै आएको छ र नेपालले ती सबै अब आफ्ना सम्मेलनहरूमा नेपालले आफ्नो तर्फबाट सशक्त उपस्थिति र आफ्नो आवाजहरू उठाउँदै आएको छ र विशेष गरी पछिल्लो समयमा हामीले अजरबैजानको बाकुमा जो नोभेम्बर 11 सुरु भएको यो जलवायु सम्मेलनमा हामीले नेपालको तर्फबाट सम्माननीय राष्ट्रपति युको नेतृत्वमा नेपालले आफ्नो उपस्थिति जनाएको थियो र सम्माननीय राष्ट्रपति युको सम्बोधनदेखि लिएर उहाँको उपस्थितिमा भएका विभिन्न राष्ट्रका प्रमुखहरूको उपस्थितिमा नेपालले भोग्दै आएका समस्याहरू, नेपालले त्यसबाट पाउनुपर्ने क्षतिपूर्तिका कुराहरूदेखि लिएर धेरै कुराहरू भएका छन् र यो यो जलवायु यो सम्मेलनबाट आउने कुराहरू अब यहाँलाई पनि थाहा छ, एउटै हामी नेपालले मात्रै प्रयास गरेर हामीले मात्रै यो कुरालाई उठान गरेर नहुँदो रहेछ। यस्ता सबै राष्ट्रहरूको यसमा सदस्य राष्ट्र सबैको एकमत हुनुपर्ने र त्यसपछि विशेष गरी यो जो जसले बढी कार्बन उत्सर्जन गरेर अहिले विश्वमा तापमान वृद्धिमा जसको भूमिका निर्वाह बढिरहेको छ उहाँहरू सहमत हुनुपर्ने र जस्तै हामी जस्तै जलवायुबाट प्रभावित देशहरू विशेष गरी अझै पर्वतीय मुलुकहरूको सबैको साझा एउटा एकताका माध्यमबाट सामूहिक आवाजबाट यी कुराहरू अगाडि बढ्नुपर्ने रहेछ। त्यसैले यो एउटा अन्तर्राष्ट्रिय एउटा कुरा भएको हुनाले अब हामीले मात्रै अब भनौँ न अब माग गर्दैमा आउने र अब यो कसैले एकजनाले दिँदैमा दिन खोज्ने जस्तो नभएर यो विश्व समुदायका यसमा सहभागी राष्ट्रहरू सदस्य राष्ट्रहरूको सबैको साझा मत हुनुपर्ने र सबैको एउटा यो वार्ता र यसको उसको प्रयासबाट एकमत हुनुपर्ने अवस्था रहेछ। यो 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 जलवायु सम्बन्धी यो जलवायु वित्तको कुरा अनि यो विभिन्न यसमा सहमति हुनुपर्ने कुरा रहेछ। त्यसमा यसमा पछिल्लो चरणमा धेरै छलफल र बहस भइसकेपछि आवश्यकता त अब यहाँलाई थाहा छ, 1.3 trillion डलर अब यो आवश्यक भएको कुरा अब सबैले महसुस गर्नुभयो र त्यसपछि जो ती राष्ट्रहरू छन् जसले अब यो कार्बन उत्सर्जन गरिरहेको अवस्था छ र उहाँहरूलाई धेरै प्रयास गर्दा बल्ल बल्ल उहाँहरू अब 300 billion उपलब्ध गराउनेमा उहाँहरू सहमत हुनुभएको अवस्था छ। त्यसैले गर्दाखेरि यो यो एउटा वार्ता सहमति र यो सहकार्य जस्तो एउटा माध्यमबाट यसको निष्कर्षमा पुग्नुपर्ने भए हुनाले हामीले जुन हिसाबले नेपालले आफ्नो तर्फबाट आवाज उठाइरहेका छौँ त्यो हाम्रो आवाज पनि स्थापित भएको नै छ र तर के भने यो विश्वका यो सबै राष्ट्रहरूको एकमत हुनुपर्ने सबैको सहमति र एउटा एउटा एक तरिकाले यो वार्तामा एउटा यसको निष्कर्षमा आउनुपर्ने भए हुनाले यो कुरालाई अब त्यही ढङ्गले अगाडि बढ्दै गएको छ र हामीले जसरी नेपालले आफ्नो आवाज उठाउँदै गएको छ र नेपालले उठाएको आवाजमा मात्रै अब विश्व समुदायहरूको जुन ध्यान केन्द्रित हुनुपर्ने हो ध्यान केन्द्रित भएको छ तर भने जस्तो तरिकाले अब यसको अब जुन हिसाबले हामीले नेपालले पाउनुपर्ने जुन एउटा क्षतिपूर्ति र यसको लस एन्ड ड्यामेजको जुन एउटा हो जलवायु वित्त हो यस विषयमा प्रक्रिया अगाडि बढिरहेका छन् र तर यो मैले भने जस्तै अब सबै राष्ट्रहरूको एउटा यसमा सहभागिता र सहकार्य हुनुपर्ने भावनाले यसलाई अब त्यही ढंगले अगाडि बढ्दै गयो।
अब यो अन्तर्राष्ट्रिय समुदायको ध्यान आकृष्ट गराउन अब यो सगरमाथा संवाद चाहिँ कसरी सार्थक होला, अब यसमा चाहिँ कसरी अब यो संयुक्त राष्ट्र संघले गरेको सम्मेलन र त्यसमा उठिएका विषयहरू र सगरमाथा संवादमा उठ्ने विषयहरूले चाहिँ कसरी अन्तर्राष्ट्रिय समुदायको ध्यान आकृष्ट गर्छ भन्ने बुझ्न सकिन्छ, कसरी तयारीमा चाहिँ कसरी लाग्नु
भएको छ? यस बारेमा हामीले त्यही भएर यो सगरमाथा संवादलाई यसैमा केन्द्रित गरेर हामीले यसको तयारी गरिराखेका छौँ। अब जुन हिसाबले अब हामीसँग अब यो पर्वतीय मुलुकहरू जो छन् विश्वमा धेरै देशहरू छन् पर्वत भएका र उहाँहरूको र हाम्रो करिब करिब एउटै किसिमको एउटा मिल्दोजुल्दो अब समस्याहरू छन्। त्यसपछि आएर हामीले अब आजसम्म उठाउँदै आएका जे जति कुराहरू छन् यसले अब हामीले यस विश्व समुदायलाई अन्तर्राष्ट्रिय समुदायलाई हामीले बेला बेला भन्दै आएका छौँ र कोपका माध्यमबाट र यसका समाधानका उपायहरूका बारेमा पनि हामीले भनिरहेका छौँ। अहिले त के हो भने जस्तै हिमाल र मानव सभ्यताको कुराहरू चाहिँ हामीले एउटा यसको उनै बनाएका छौँ। अब यो अहिलेको हाम्रो जुन एउटा अहिले हाम्रो यो सगरमाथा संवादको मेन उद्देश्य नै अब हिमाल र मानवतालाई कसरी जोगाउन सकिन्छ, जलवायु परिवर्तन र हिमाल र मानवताको भविष्यको बारेमा विशेष गरी यो हाम्रो सगरमाथा संवादले यसमा हामी केन्द्रित भएर यो कुरा गर्दैछौँ। र त्यस कारणले अहिले जो विश्व समुदायका जो जति राष्ट्र प्रमुखहरू सरकार प्रमुखहरू अब त्यसपछि अभियन्ताहरू यसमा सहभागी हुनुहुन्छ उहाँहरूले अब नेपाल जस्तै मुलुकहरूले भोग्नु परेका पीडाहरूको बारेमा प्रत्यक्ष हाम्रा त यहाँ अब जस्तै यो सगरमाथाको अब थामेमा भएको घटना अस्ति भर्खरै बागमती प्रदेश लगायतका विभिन्न क्षेत्रमा आएको बाढी पहिरो त्यसपछि अन्य क्षेत्रमा आएका अब बिमौसम वर्षाहरूले पारेका असरहरूका बारेमा हामीले प्रत्यक्ष रूपमा हामी जो भोग्नु परेको छ ती कुराहरू पनि उहाँहरूले प्रत्यक्ष अवलोकन गर्नुहुनेछ। र त्यसपछि यो जो अहिले जो हामीले जलवायु परिवर्तनका कारणले वातावरणीय अबदेखि लिएर विभिन्न किसिमका विश्वमा परिआएका समस्याहरूको बारेमा जे जति घटना परिघटनाहरू छन् त्यो कुराहरू हामीले यो अहिलेको सम्मेलनमा हामीले मुखरित भएर सबैको ध्यान आकर्षण गराउँदै अनि विश्व समुदायमा यसको पार्ने कुरा।
अब अर्कोतर्फ जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि हाम्रो मात्र एकल प्रयासले पुग्दैन, अब विश्व समुदायको प्रयास सहयोग यसमा जरूरी छ। त्यो सँगै अब हाम्रो एउटा केही न केही हामीले गरेका कामहरू पनि यसका लागि देखिन पर्यो र हामीले यो गर्दा गर्दै पनि यो न्यूनीकरण गर्न सकेनौं भनेर अन्तर्राष्ट्रिय समुदायलाई देखाउन पनि त्यो सजिलो होला। त्यसतर्फ चाहिँ हाम्रा प्रयासहरू चाहिँ के छन्? अब
हो हामीले जस्तै हामीले हाम्रो देशले भोग्नु परेको जलवायु परिवर्तनका असरहरूबाट बच्नका लागि हामीले जलवायु अनुकूलनका कार्यहरू गर्दै आएका छौँ। त्यसपछि हामीले अब यसबाट जलवायु उत्थानशील आयोजनाहरू हामीले सञ्चालन गर्दै आइरहेका छौँ र त्यसपछि अब जलवायु जन्य विपदबाट जोगिनका लागि हामीले आफ्नै स्रोत र साधनबाट हामीले धेरै प्रयासहरू गरेका छौँ। जस्तै नेपालमा अहिले अब हाम्रै अब अहिले चाहिँ एउटा कुरा के पनि छ भन्दा हामी अब विश्व समुदायले जो जसले अब यसको उत्सर्जन गरेका छन् त्यसबाट उनीहरूको जुन क्षतिपूर्ति दिने कुरा त छुट्टै छ, तर त्यसमै मात्र हामीले भर नपरेर हामीले आफ्नै स्रोत साधन र हाम्रो देशको आफ्नै सीमित बजेटबाट पनि हामीले त्यो कार्यहरू हामीले गर्दै आइरहेका छौँ।
रेडियो नेपालबाट अन्तरसंवाद कार्यक्रम सुन्दै हुनुहुन्छ। आजको अन्तरसंवादमा हामी वन तथा वातावरण मन्त्री ऐनबहादुर साईसँग कुराकानी गरिरहेका छौं। विशेष गरी सरकारले आगामी जेठ 2, 3 र 4 गते सगरमाथा संवादको आयोजना गर्दैछ। यो संवादमा उठ्ने विषयहरू र यसको तयारी लगायतका सन्दर्भमा हामी कुराकानी गर्दैछौ। सँगै यसपटकको हिउँदको समयमा पर्याप्त वर्षा हुन सकेन र वर्षा नहुँदा चाहिँ आगामी यो केही महिनामा अलि भनौ न यो जति बेला वनमा डढेलोहरूको सम्भावना हुने गर्छ, त्यो समयमा चाहिँ यसपालि अलि बढ़ी डढेलो लाग्ने हो कि भनेर विज्ञहरूले सुझाव पनि दिनुभएको थियो। हिजो मात्र संसदको एउटा समितिमा यो विषयमा छलफल पनि भएको थियो र त्यसमा वन तथा वातावरण मन्त्री स्वयं उपस्थित भएर सरकारले गरेका तयारीका बारेमा पनि जानकारी दिनुभएको थियो। मन्त्रीज्यू, अब यो सन्दर्भमा यहाँहरू कसरी तयारी गर्दै हुनुहुन्छ? अब यसपालि जसरी पानी पर्नुपर्ने थियो त्यो अनुसार परेन र जसका कारण चाहिँ यो सुक्खा मौसममा चाहिँ डडेलुको सम्भावना बढ़ी हुने गर्छ र यसलाई चाहिँ न्यूनीकरण गर्ने सवालमा यहाँहरूको प्रयास, सम्बन्धित निकायहरूको प्रयास, समन्वय कस्तो छ?
हजुर, अब यो अहिले डडेलो नियन्त्रणको बारेमा हामीले हिजो मात्रै हाम्रो कृषि सहकारी प्राकृतिक स्रोत समितिमा हाम्रो व्यापक रूपमा यो सरकारवाला निकायहरू सबैको सहभागितामा हिजो हामीले व्यापक छलफलको आयोजना भएको थियो। त्यसमा अब मान्यज्यूहरूको सुझाव, त्यसपछि विज्ञहरू अनि सरकारवाला हामी मन्त्रालय र निकायहरूले विभिन्न कोणबाट छलफल भएको छ र विशेष गरी अब यो जो सिजन आइराखेको छ, जो बढी डन्डेलो लाग्ने जुन सिजन छ, यसको पूर्व तयारी हामीले के कतो गरिराखेका छौँ र अब यसको रोकथाम गर्नका लागि के कति हाम्रा प्रयासहरू भइरहेका छन् भन्ने बारेमा आफ्ना तर्फबाट, जस्तै अब यसमा सरकारवाला मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, गृह मन्त्रालय, विपद प्राधिकरण लगायतका निकायहरूले आफ्नो तर्फबाट भएका तयारीहरूको बारेमा छलफल भएको छ र विशेष गरी हामीले अब यो वन डडेलोबाट विगत भनौँ यो सन् 2024 सबभन्दा बढी यसले हामीले क्षति बेहोर्नु परेको कुरा रहेछ। धेरै ठाउँमा धेरै संख्यामा आगलागी भएर धेरै धनजनको क्षति बेहोर्नु परेको अवस्थाको कुरा पनि चर्चा भएको थियो र अब यो हुन नदिनका लागि र यसलाई नियन्त्रण न्यूनीकरण गर्नका लागि हामीले धेरै प्रयासहरू, जस्तै वन तथा वातावरण मन्त्रालयले आफ्नो मातहतमा र हाम्रो वार्षिक कार्ययोजनामा पनि धेरै कुराहरू छन् र त्यसलाई हामीले हाम्रा मातहतका निकायहरूलाई अब त्यसलाई हामीले कडाइका साथ त्यसको निर्देशन दिइरहेको अवस्था छ र विशेष गरी यसमा आगलागी के भन्छ यो वन डडेलो हुनु हुने कारणहरू धेरै कुराहरू रहेछन्। विशेष गरी यसमा मानव लापरवाहीका कारणले हुने, त्यसपछि यो जलवायु परिवर्तन जन्ने यसबाट पनि हुने कुराहरू रहेछ। अब यसबाट हामीले विशेष गरी मानव लापरवाहीका कारणले हुने कुराहरूमा पहिले यसको चेतना, जनचेतना अभिवृद्धि गर्ने, त्यसपछि आएर स्थानीय भनौँ हाम्रा तिनैवटा सरकारहरू, स्थानीय सरकार, प्रदेश र सङ्घीय सरकारले पनि एकदम यसका कडाइका साथ यसलाई यो क्षेत्रमा यसको अनुगमन र यसको नियन्त्रणका लागि विभिन्न पहलहरू छन् त्यसलाई अगाडि बढाउने भन्ने किसिमले हामीले केही पहिले नै हामीले गरिसकेका थियौँ र हिजोको निर्णयबाट पनि हामीले धेरै कुराहरू गरेका छौँ र हाम्रा तिनै तहहरू सक्रिय रूपमा यसमा लाग्ने र हाम्रा मातहतका निकायहरू, जस्तै प्रदेश अन्तर्गतका जिल्ला वन डिभिजन कार्यालयहरू, त्यसै इकाई कार्यालयहरू, स्थानीय सरकारका वडा स्तरका सरकारका निकायहरू र सङ्घीय सरकारका मातहतका सम्पूर्ण सबै निकायहरू परिचालन गरेर सुरक्षा निकाय, विभिन्न अब सामाजिक संस्थाहरू सबैको सहभागितामा यो आगामी दिनमा यो वन डडेलो हुन नदिनका लागि विभिन्न पहलहरू गर्नका लागि हामीले ठोस निर्णय गरेका छौँ र विशेष गरी हिजोको एउटा उसमा हामीले एउटा पूर्व सूचना दिने प्रणालीको अभाव हाम्रो देशमा देखिएको छ। त्यो कुरामा हामीले वर्षकै त्यो प्रविधिको विकास र त्यसको व्यवस्थापन कसरी गर्न सकिन्छ र अब त्यसपछि वन तथा वातावरण मन्त्रालय र अन्तर्गत र प्रदेश सरकारहरूले दिगो वन व्यवस्थापनका माध्यमबाट पनि यो वन डडेलोलाई नियन्त्रण र न्यूनीकरण गर्नका लागि हामीले जुन प्रयास गरिरहेका छौँ यसलाई थप प्रभावकारी बनाउने र हिजो एउटा धेरैजनाबाट एउटा सुझाव आएको छ र अहिले हामीले प्रत्येक नेपालीको, प्रत्येक व्यक्तिको हात हातमा मोबाइल सबैसँग छ र यसले अहिले जस्तै नेपाल टेलिकमले विभिन्न सूचनामूलक, सन्देशमूलक जुन एउटा रिङ टोन दिने गरेको छ, हाल्ने गरेको छ, त्यसलाई हामीले भनेका छौँ कि अबको यो फागुन चैत, यो विशेष गरी यो दुई महिनामा बढी यो वन डडेलो लाग्ने समय भएको हुनाले यो दुई महिना नेपाल टेलिकमले यो वन डडेलो लाग्न नदिनका लागि यस्तो सन्देशमूलक रिङटोन राखिदिएर नेपाल टेलिकमले सहयोग गरोस् र त्यसपछि अन्य अरू निकायहरूबाट पनि प्रभावकारी हामीले प्रयासहरू र के अरे आफ्ना कदमहरू चालेर यो आउने वर्षलाई बन्डरहरूलाई सुन्ने बनाउने हिसाबले हामीले प्रयास के अरे आफ्ना कामहरू गर्नका लागि हामीले हिजो कुरा गरेका छौँ र हामी सम्बद्ध मन्त्रालय र निकायहरू त्यसरी नै लाग्ने हाम्रो सल्लाह भएको छ।
अब डडेलो लाग्नै नदिनु अझै उत्तम होला। अब लागिसकेपछिको त्यसबाट सम्भावित जोखिम न्यूनीकरण भन्दा पनि डडेलो लाग्नै नदिने प्रयासमा यहाँहरू लागेको अवस्था, सबै सम्बन्धित निकायहरू लागेको अवस्था देखियो। अब यो सन्दर्भसँगै अब यहाँले वन तथा वातावरण मन्त्रालय सम्हालेको करिब 6-7 महिनाको यो अवधिमा जसरी जुन खालका वन तथा वातावरण क्षेत्रमा जुन खालका समस्याहरू थिए त्यो समस्या न्यूनीकरण गर्ने तर्फ भएका उपलब्धिहरूलाई चाहिँ कसरी हेर्न सकिन्छ?
अब यो विषयमा जब यो हामीले यो वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालिसकेपछि वन तथा वातावरण मन्त्रालयले गर्नुपर्ने कार्यहरू र वन तथा वातावरणसँग जोडिएका विविध समस्याहरू जो थिए ती समस्या समाधानका लागि मैले निरन्तर प्रयासहरू गरिरहेको छु र मन्त्रालयका अधिकारीहरूसँग त्यसपछि आएर सम्माननीय प्रधानमन्त्रीज्यूसँग र सम्बद्ध हामी यो वन तथा वातावरण मन्त्रालयसँगका विज्ञहरू सरकारहरूलाई सबैसँग हामीले आवश्यक छलफल परामर्श अब गरेर हामीले काम अगाडि बढाइरहेका छौँ। विशेष गरी अब यो वन मन्त्रालयसँग अब यो विकास जागत यो आयोजनाहरूलाई जग्गा उपलब्ध गराउने कुरा, इआइएलाई छिटो छरिटो गर्ने कुरा, त्यसपछि मानव वन्यजन्तु द्वन्द न्यूनीकरण गर्ने कुरा, यो वायु प्रदूषण नियन्त्रण गर्ने कुरा देखि लिएर अब यी जैव विविधताको संरक्षण र यी अन्तर्राष्ट्रिय जो जति हाम्रा नेपाल पक्ष राष्ट्र भएर गरेका जो समझदारी र सन्धिहरू छन् ती कुराको कार्यान्वयन गर्ने कुराहरूमा हामीले हाम्रो मन्त्रालयबाट धेरैभन्दा धेरै अब प्रयासहरू भएका छन् र धेरै कुराहरू अगाडि बढेका छन् र वनलाई एउटा हेर्ने दृष्टिकोण वन अलिकति यहाँलाई पनि थाहा छ वनलाई यो विकास वृद्धि मन्त्रालय हो भनेर पनि प्राय यो आरोप आउने गरेको जुन सन्दर्भ रहेछ यसलाई पनि हामीले भरिसके जति सक्यो हाम्रा तर्फबाट प्रयासहरू गरेर हामीले त्यो आरोप र जो त्यो भनाइलाई अत्यन्तै कम गर्दै जाने प्रयास गरिरहेका छौँ र अहिले धेरै कुराहरू सहजीकरण पनि गर्दै गइरहेका छौँ र वन तथा वातावरण मन्त्रालय विकास विरोधी होइन अब विकासको एउटा सहयोगीको रूपमा अगाडि बढ्न चाहन्छ भन्ने किसिमको सन्देश हामीले दिइरहेका छौँ र अहिले पछिल्लो चरणमा नेपाल सरकारले सेवा प्रवाहलाई एकदमै चुस्त दुरुस्त छिटो छरिटो गर्ने जुन हिसाबले अहिले पछिल्लो चरणमा जुन अध्यादेश पनि आइरहेको छ र त्यो कुराले पनि र अलि विकासमा जुन ढिलासुस्ती हुने जो अब जस्तै हाइड्रो पावरहरू जस्तै विभिन्न खाले जस्तै विकासका संरचनाहरू निर्माण गर्नका लागि हामीले वन क्षेत्र विशेष राष्ट्रिय निकुञ्ज वन क्षेत्र उपलब्ध गराउने कुरामा धेरै झन्झटिलो प्रक्रिया थियो त्यसलाई अहिले धेरै कुराहरू सहजीकरण गरेर विकासका गतिविधिहरू अलि अगाडि बढ्दै
भनेपछि वनको कारण चाहिँ अब जलविद्युत सडक जस्ता आयोजनाहरू निर्माण गर्न चाहिँ बाधा नपर्ने गरी यहाँहरू अब त्यसमा चाहिँ कानून संशोधनदेखि लिएर अन्य बाटो खुलाउन मन्त्रालय लागि परेको छ। हस् यहाँलाई धन्यवाद। आजका लागि हामीसँग समय यति नै रह्यो। यो समयमा हामीसँग कुराकानी गरिदिनु भयो यहाँलाई धेरै धन्यवाद। हामी कुराकानी गर्दैथ्यौं वन तथा वातावरण मन्त्री ऐनबहादुर साईसँग। विशेष गरी सरकारले आगामी जेठ 2, 3 र 4 गते सगरमाथा संवादको आयोजना गर्दैछ, यसको तयारी लगायत समग्र वन तथा वातावरण क्षेत्रमा सरकारले गरेका प्रयासहरू उपलब्धिहरू लगायतका विषयमा आज हामीले उहाँसँग कुराकानी गर्यौं। भोलि अर्को विषयमा कुराकानी गर्न फेरि उपस्थित हुनेछौ। आजको कार्यक्रमबाट प्राविधिक साथी राजु थापा र शंकर भण्डारीलाई धन्यवाद। म प्रवीण पोखरेल बिदा हुन्छु। नमस्कार।